यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काबा ह्युमन्स भलिबल नेशन्स लीग 2024 प्रतियोगितामा सहभागी खेलाड़ी पुरस्कृत। देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन वर्तमान सरकार गठन भएको परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाको भनाई। र बंगलादेशको अन्तरिम सरकारले जमात ए इस्लामीमाथिको प्रतिबन्ध हटायो। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले काबा ह्युमन्स भलिबल नेशन्स लीग 2024 प्रतियोगितामा सहभागी खेलाड़ीलाई आज पुरस्कार वितरण गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा सो टोलीका कप्तान अरूणा शाही सहित 14 खेलाड़ीलाई जनही 3 लाख, मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्टलाई 2 लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक नीलम सिंह वज्राचार्यलाई र फिजियो लोकेन्द्र कुंवरलाई जनही 1,20,000 राशि सहित पुरस्कार प्रदान गरिएको हो। गत साउन 17 23 गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो। मन्त्री परिषदको गत साउन 31 गतेको निर्णयबाट सहभागी खेलाड़ी र प्रशिक्षकलाई गरी कुल 47,60,000 पुरस्कार रकम दिने निर्णय भएको थियो। यसअघि प्रधानमन्त्री ओलीले यही भदौ 2 गते सहभागी खेलाड़ी र प्रशिक्षक लगायतसँग भलिबल खेलको विकासका लागि प्रधानमन्त्री निवासमा छलफल गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाड़ीले हालसम्म पाएको सफलताप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गर्नुभयो। उहाँले आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई 300 दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन वर्तमान सरकार गठन भएको बताउनु भएको छ। धनगढ़ी स्थित आफ्नै निवासमा आज नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री राणाले व्यथिति एवं संकटको समाधान गरी देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन 2 ठूला प्रतिस्पर्धी पार्टी मिलेर सरकार गठन गर्नु परेको स्पष्ट पार्नुभयो। स्थायी सरकार मार्फत विकासको लक्ष्यमा पुग्ने संकल्प लिएर वर्तमान सरकार गठन भएको बताउँदै मन्त्री राणाले यो सरकार 2084 सालसम्म नै टिक्ने स्पष्ट पार्नुभयो। राज्य सञ्चालनका क्रममा देखिएको व्यथितिको अन्त्य गरेर विकासका लागि गर्नुपर्ने काम अहिलेको सरकारले गर्दै जाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। अस्थिरताकै कारण मुलुकमा सरकारले अपेक्षा अनुसारको काम गर्न नसकेको उल्लेख गर्दै मन्त्री राणाले सबै देशले नेपाललाई पर्याप्त सहयोग गर्न चाहेको बताउनुभयो। संविधान शान्तिको दस्तावेजका रूपमा लिइएकाले संविधानमा विविधता समावेशिता जस्ता कुरामा परिवर्तन नहुने उहाँले बताउनुभयो। आफ्नो हालैको भारत भ्रमणका क्रममा भारतसँग महाकाली नदीमाथि बैतडीको झुलाघाट नाकामा र डडेलधुराको परशुराममा पक्की पुल निर्माण गर्ने बारे कुरा भएको उहाँले जानकारी दिनुभयो। गौरीफण्टा नाकाको स्तरोन्नति तथा टनकपुर बाँधबाट सिंचाईका लागि पानी छाड्ने विषयमा समेत भारतीय पक्षसँग छलफल भएको मन्त्री राणाले बताउनुभयो। इजरायलमा बन्धक बनाइएका विपिन जोशीको रिहाईका लागि सरकारले गम्भीर रूपमा पहल गरिरहेको समेत उहाँले बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बाढ़ी पहिरो चट्याङ लगायतका प्राकृतिक विपत्तिले पुर्याएको क्षतिका विषयमा ध्यानकर्षण गराउँदै घाइतेहरूको निशुल्क उपचारका लागि सरकारसँग माग गर्नु भएको छ। बैठकमा सांसदहरूले दैलेखमा चट्याङबाट एकजनाको मृत्यु र अन्य केही घाइते भएको भन्दै घाइतेहरूको निशुल्क उपचारका लागि सरकारको ध्यानकर्षण गराउनुभयो। सांसदहरूले नेपाल एयरलाइन्सका जहाजहरू ग्राउण्डेड भएको विषयमा जानकारी गराउँदै नेपाली ध्वजवाहक जहाज उड्न नसक्दा दैनिक करोड़ौं नोक्सानी बेहोर्नु परेको बताउनुभयो। सांसदहरूले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुमा देखिएको चरको मूल्य वृद्धि नियन्त्रणका लागि सरकारको ध्यानकर्षण गराउनुभयो। यस्तै सांसदहरूले मुलुकका विभिन्न स्थानमा बाढ़ी पहिरोले पुर्याएको क्षति न्यूनीकरण अवरूद्ध सड़क पुनर्निर्माण गर्नेतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको समस्या समाधानका लागि शिक्षा समितिमा छलफल भइरहेको विद्यालय शिक्षा सम्बन्धी विधेयक छिटोभन्दा छिटो आउनु आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा आज जवाफ दिँदै शिक्षा मन्त्री भट्टराईले मदरसा गुरूकुल बाल शिक्षा लगायतका धेरैजसो शिक्षा क्षेत्रमा रहेका समस्या समाधान गर्न शिक्षा विधेयक महत्वपूर्ण रहेको बताउनुभयो। मन्त्री भट्टराईले प्राविधिक शिक्षा विकास गर्ने र नर्सिङ शिक्षाको आवश्यकता पूरा गर्ने दायित्व सरकारको रहेको भन्दै त्यसतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो। उहाँले मदरसा शिक्षालाई व्यवस्थित गर्न धेरै काम गर्नु आवश्यक रहेको, शिक्षा समितिमा विद्यालय शिक्षालाई संशोधन र एकीकृत गर्न बनेको विधेयकमाथि छलफल भइरहेको भन्दै कानून आएपछि मदरसा गुरूकुल लगायतका शिक्षामा देखिएका धेरैजसो समस्या समाधान भएर जाने बताउनुभयो। मन्त्री भट्टराईले नर्सिङ शिक्षाका लागि चिकित्सा शिक्षा आयोगले 100 बेडको अस्पताल भनेपछि निजी क्षेत्रलाई नर्सिङ शिक्षा अध्ययनका लागि दिन नसकिरहेको स्पष्ट पार्नुभयो। सीटीईभीटीको कानून स्पष्ट नगरी नर्सिङ शिक्षा कसरी सञ्चालन गर्ने भन्ने दुविधा भएकोले सीटीईभीटी सम्बन्धी कानून एकीकृत परिमार्जनको तयारीमा रहेको पनि मन्त्री भट्टराईले बताउनुभयो। उहाँले विद्यालयहरूमा पुस्तक नपुगिरहेको विषयमा आफूलाई ध्यानाकर्षण भएको भन्दै जनक शिक्षा र सम्बन्धित वितरकहरूसँग बुझेर अगाडि बढ़ने बताउनुभयो। मन्त्री भट्टराईले सामुदायिक विद्यालय र संस्थागत विद्यालयको नतिजा फरक आएकोमा समान स्तर कायम गर्न छोटो अवधिका सिपमूलक तालिमका योजनाहरू बनाइरहेको पनि बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सभाको विशेष समयमा सांसदहरूले तीजका नाममा सामाजिक र सांस्कृतिक परम्परा विस्थापित गर्ने गरी देखिएको श्रृंखल क्रियाकलाप सरकारले रोक लगाउनुपर्ने, सिप र श्रम भएका दलित समुदायलाई विकासको मूल प्रवाहमा ल्याउनुपर्ने र संविधानले व्यवस्था गरेको समावेशी प्रतिनिधित्वको सिद्धान्तलाई सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। युवा धेरै भएका ठाउँमा समृद्धि हुने हुँदा युवालाई रोजगारी दिएर नेपालमै बस्ने वातावरण बनाउनु, युवा नीति कार्यान्वयन गरिनुपर्नेमा जोड़ दिँदै सांसदहरूले बाढ़ी पहिरोबाट हुने क्षति न्यूनीकरण कम गर्न पूर्व तयारीका लागि भूगर्भविदहरूबाट भौगोलिक परीक्षण र माटोको अध्ययन गराउन सरकारलाई आग्रह गर्नुभयो। ट्रायल पास नगरिकनै जथाभावी सवारी चालक अनुमति पत्र वितरण गरिँदा सड़क दुर्घटना बढ़ेको भन्दै सांसदहरूले सवारी चालक अनुमति पत्र वितरणलाई कड़ाई गरिनुपर्नेमा जोड़ दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालयको सुधार कार्ययोजना तयार गर्नुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रमा विद्यमान समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै सेवा प्रवाहलाई सरलीकरण गर्ने, स्वचालित प्रणाली अवलम्बन गर्ने, औद्योगिक सम्बन्ध सुमधुर बनाउने, व्यावसायिक लागत घटाउने, उत्पादन वृद्धि गर्ने, निर्यात प्रवर्धन गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने, औद्योगिक तथा व्यापारिक पूर्वाधारको निर्माण तथा उचित व्यवस्थापन गर्ने, उपभोक्ता हित संरक्षण र आपूर्ति व्यवस्था बनाई बजारलाई प्रतिस्पर्धी बनाउने कार्य योजनाबद्ध ढंगले अघि बढ़ाउन योजना बनाइएको मन्त्री भण्डारीले बताउनुभयो। यसै सन्दर्भमा मन्त्रालय र माथहतका निकायबाट प्रवाह हुने सेवालाई समेत समेट्दै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुर्याउन सुधार कार्ययोजना तयार गरिएको उहाँले जानकारी दिनुभयो। कार्ययोजनामा निजी क्षेत्रका छाता संगठन, प्राज्ञिक क्षेत्र, स्टार्टअपहरू, उपभोक्ता अधिकार कर्मी, पूर्व मन्त्री, पूर्व सचिव लगायत सम्बन्धित सरकारवालाहरूसँग मन्त्रालयले विभिन्न चरणमा छलफल गरी प्राप्त सुझावलाई समावेश गरेको जनाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्यपरक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताउनु भएको छ। वायुसेवा संचालक सेवा संघ नेपालद्वारा आज काठमाण्डुमा आयोजित हवाई सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले प्रतिवेदनमा उल्लेख गरिएका विषयको तथ्यगत रूपमा समीक्षा गरिने बताउनुभयो। उहाँले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कतिको सत्य र तथ्यमा आधारित छन् भन्नेबारे समीक्षा गर्नुपर्ने बेला आएको बताउँदै विद्यमान समस्या पहिचान गरी दीर्घकालीन समाधानका उपाय अवलम्बन गरिने जानकारी दिनुभयो। मन्त्री पाण्डेले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताउनुभयो। यसबारेमा सरोकार भएका निकायहरू गम्भीर र सचेत बन्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले गुर्खाको गण्डकी गाउँपालिकाका केही ओडामा किसानको स्वास्थ्यमा देखिएको समस्या अध्ययन गर्न 5 सदस्यीय समिति गठन गर्नुभएको छ। केही दिन यता गण्डकी गाउँपालिकाका केही ओडामा तरकारी खेतीमा अधिक विषादी प्रयोग गर्दा किसानकै स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार विभिन्न संचार माध्यममा सार्वजनिक भएपछि मन्त्री अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलको संयोजकत्वमा 5 सदस्यीय कार्यदल गठन गर्नुभएको हो। गण्डकी गाउँपालिकाका 61 तरकारी किसानमा क्यान्सर र 15 जनाको मृगौला फेल भएको समाचार सार्वजनिक भएको थियो। सत्तारूढ़ नेपाली कंग्रेस र नेकपा एमाले बीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ। गण्डकी प्रदेश सभामा कंग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डे मुख्यमन्त्री रहनु भएको हालको मन्त्री परिषद सात सदस्यीय रहेको छ। नयाँ सत्ता समीकरण अनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको संख्या बढ़ाउने सहमति भएको कंग्रेस संसदीय दलका प्रमुख सचेतक नन्द प्रसाद न्यौपानेले जानकारी दिनुभयो। कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति हुन बाँकी छ। यसअघि नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालय संख्या 12 घटाएर 7 पुर्याइएको थियो। बाँकेको कोहलपुर नेपालगंज सड़क खण्ड अन्तर्गत गनापुरमा आज बिहान बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने 26 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाङबाट नेपालगंजतर्फ जाँदै गरेको BX2128 नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई पल्टिएको हो। घाइतेहरूलाई तत्कालै उद्धार गरी उपचारका लागि नेपालगंज मेडिकल कलेज र भेरी अस्पतालमा पुर्याइएको छ। मध्य प्रदेशका जिल्लाहरूमा बाल विवाह न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिएको छ। बाल विवाह रोक्ने कानूनी व्यवस्था भए पनि गरीबी अशिक्षा तथा जनचेतनाको अभावका कारण मधेसका जिल्लाहरूमा 20 मुनिका बाल बालिकाको विवाह गर्ने दर अझै पनि उच्च रहेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
बाल विवाह नियन्त्रणका लागि कानून भए पनि मध्य प्रदेशमा 20 मुनिका बाल विवाह गर्नेको संख्या 42% रहेको छ। बाल विवाह रोक्नका लागि केही सामाजिक संघ संस्थाहरूले विभिन्न धर्म गुरूहरूबाट चेतना फैलाउने काम पनि भएको छ। बाल विवाहको मात्रा गरीब भित्र पनि दलित तथा मुस्लिम वर्गमा अत्यधिक रहेको छ। मुस्लिम सामाजिक अभियन्ता डाक्टर अब्दुल रहीम मिकरानी:
खास गरेर हाम्रो तर्लाही जिल्लामा दलित र मुस्लिम दुई समुदाय धेरै बाल विवाह जसमा चाहिँ गरिबी बढी छ, अशिक्षा बढी छ, अचेतना बढी छ, यी सबैलाई चाहिँ निवारण गर्न साथ यसमा चाहिँ धेरै कमी आएको हो। हामी 4 कम्तीमा 15%देखि 20%सम्म चाहिँ हामी न्यूनीकरण गरेका छौँ।
हिन्दू धर्मका धर्मगुरू एवं बाल विवाह न्यूनीकरण अभियानका अभियन्ता पण्डित शोभाकान्त झा:
बच्चैमा विवाह गरिदिँदाखेरि स्वर्ग पाइन्छ, मुक्ति भइन्छ, गंगा स्नान हुन्छ, यो चाहिँ गलत सोच हो। जबसम्म शारीरिक रूपमा र मानसिक रूपमा बाल बालिकाहरू तयार भइसकेको हुँदैन, त्यसैले बिहे भन्दा पहिले शिक्षामा जोड दिनुपर्छ, तालिम दिनुपर्छ, सिप सिकाउनु पर्छ र बिहे बारी 20 बारी बाल विवाह न्यूनीकरण गर्नुपर्छ। समाजबाट चाहिँ यसलाई हटाउनु पर्छ, निरुत्साहित गर्नुपर्छ।
बाल विवाह न्यूनीकरणका लागि सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाले निकै राम्रो प्रयास गरेको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार महतो:
हाम्रो गाउँपालिकाको छोरीहरू 20 पछि विवाह गरेर र 12 पास गरेर दुवै शर्त लागू हुनुपर्छ। त्यस्तो छोरीहरूलाई प्रोत्साहन स्वरूप 50,000 रुपियाँ उहाँहरूको विवाह मण्डपमै गएर हस्तान्तरण गर्ने गरिरहेछौँ। त्यो सँगै स्नातक पढ्न चाहने छोरीहरूलाई थप 11,000 एकमुष्ट प्रोत्साहन अनुदान दिइरहेछौँ। त्यो एउटा विशेष अभियान हो जसले गर्दा मान्छेलाई ठोस रूपमा 20 कममा विवाह गर्नु हुँदैन, त्यसपछि गर्नुपर्छ भन्ने खालको मोमेन्टम चाहिँ ल्याएको छ।
बाल विवाहका कारणले बाल बालिकामा आर्थिक, सामाजिक तथा अन्य प्रकारका स्वास्थ्य समस्याहरू उत्पन्न गर्ने गरेकाले यसलाई रोक्नका लागि सबैमा प्रतिबद्धताको खाँचो रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि।
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 समाचार। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशको अन्तरिम सरकारले तत्काल लागू हुने गरी जमात ए इस्लामीमाथिको प्रतिबन्ध हटाएको छ। सरकारले जमात ए इस्लामीको विद्यार्थी संगठन इस्लामिक स्टुडेन्ट्स क्याम्प र यसका अन्य संगठनहरूमाथिको प्रतिबन्ध पनि हटाएको छ। गत अगस्त 28 तारीकमा त्यहाँको गृह मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने सूचना जारी गरेको थियो। सन् 2013 शेख हसिना सरकारको पालामा यी संगठनमाथि प्रतिबन्ध निषेधाज्ञा लगाइएको थियो। गत वर्ष बंगलादेशको सर्वोच्च अदालतले पनि जमातलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध फुकुवा भएपछि जमात ए इस्लामीलाई आगामी चुनावमा भाग लिन बाटो खुलेको छ। जमात ए इस्लामी बंगलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टी हो। यसले देशमा हिंसा र अतिवादलाई बढ़ावा दिएको आरोप लाग्दै आएको छ। भारतको मौसम विभागले गुजरात राज्यमा आज पनि भारी वर्षा हुने चेतावनी दिएको छ। विगत तीन दिनदेखि आएको भारी मनसुनी वर्षाका कारण कम्तीमा 28 जनाको ज्यान गइसकेको छ। वर्षाका कारण नदीहरूमा बहाव बढ़ेको छ भने तटीय क्षेत्रमा बसोबास गर्ने 30,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढ़ीमा डुबेर हिजो मात्रै 13 जनाको मृत्यु भएको र अन्यको घर भत्किएर वा रूखहरूले च्यापिएर मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। बाढ़ीबाट प्रभावित 1,856 जनालाई उद्धार गरिएको भारतीय संचार माध्यमले जनाएका छन्। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काबा ह्युमन्स भलिबल नेशन्स लीग 2024 प्रतियोगितामा सहभागी खेलाड़ी पुरस्कृत। देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन वर्तमान सरकार गठन भएको परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाको भनाई। र बंगलादेशको अन्तरिम सरकारले जमाते इस्लामीमाथिको प्रतिबन्ध हटायो। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।